उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आजदेखि नयाँ उपन्यास लिएर आएका छौं। हर्क खडायतको देशले हारेको युद्ध अब हामीले वाचन गरेर सुनाउने उपन्यास हो। यसलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको छ। हर्क खडायतका बारे पुस्तकमा लेखिएको छ, बाजुरा जिल्लाको कुलदेव मान्डौ दुईमा जन्मेका हर्क खडायतले 2056 सालदेखि नै टलपलाएका आँसुहरू, सिरू, कालीरात र टाढाको बस्यारो जस्ता लोकगीतका क्यासेटहरू बजारमा पस्केर आफूलाई लोकगायकका रूपमा परिचित गराए। सामाजिक क्षेत्रमा उत्तिकै रुचि राख्ने यी लेखक नेपाल सांस्कृतिक संघ बाजुराका हाल सभापति हुन्। ग्रामीण विकास आरडीमा स्नातकोत्तर गरेर अहिले राजनीतिशास्त्र र कानून विषय अध्ययन गरिरहेका छन्। हर्क खडायतको यो उपन्यास देशले हारेको युद्धको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। डेराको बन्दोबस्त गर्दै बुबा जुम्ला फर्कनुभयो। डेरामा बस्दाको कठिनाईबारे मलाई कति अनुभव थिएन। एसएलसी दिँदासम्म होस्टेलमै बसेर पढेको थिएँ। मेसमा पाकेको भात खानुपर्थ्यो। खाना पकाएर खानु र भाँडा माझ्नु मेरो लागि नौला कुरा थिए। कोठाको व्यवस्थासँगै खाना पकाउने र भाँडा माझ्ने तरिका समेत सिकाएर बुबा घर फर्कनु भएको थियो। एसएलसीमा राम्रै अङ्क आउँदा कलेज छान्न मलाई कुनै कठिनाई भएन। बरु साथीभाइसँग घुलमिल हुन मैले धेरै समय खर्चिनु पर्यो। महँगो लवाई खवाईमा मेरो कहिल्यै रहर जागेन, तर पढ्ने कुरामा भने सबैलाई मैले जित्नै पर्थ्यो। त्यही किसिमको ध्यान म पढाइमा लगाउँथेँ। डेराबाट कलेज पुग्न मलाई आधा घण्टा मात्रै लाग्थ्यो। कलेज बाहेक बचेको समयमा कोठामै बिताउँथेँ। म प्राय कोठामा बसेर विज्ञानका न्युमेरिकल, प्र्याक्टिकल र केमिकल इक्वेसनको गहिराईमा डुब्ने कोसिस गर्थेँ। कलेजको कडा अनुशासनको दायराभित्र रहनेहरूको लिस्टमा पर्थ्यौं नेहा, उदय, आकाश, सृजना र म। विषयपछि बनाएका हाम्रा नोटको कक्षाभरि चर्चा चल्थ्यो। हाम्रो मेहनत र लगनशीलताको वकालत गर्न सर पनि पछि पर्नुहुन्नथ्यो। कक्षाका अन्य विद्यार्थीहरूलाई केही कुरा छुटेमा हाम्रो नोट हेरेर फुलफिल गर्नुहोस् भन्नुहुन्थ्यो। हामी पाँचजनालाई कलेजका साथीहरूले पढन्तीहरू भनेर जिस्काउँथे। क्यान्टिनमा पनि हामी सँगै बसेर चिया खान्थ्यौँ, अनि सरसँग हुने डिस्कसनमा पनि सँगै उभिएका हुन्थ्यौँ। कहिलेकाहीँ हामी बसेकै ठाउँमा सर आएर विज्ञानका समस्याहरू छोडेर जानुहुन्थ्यो। ती समस्या समाधानका निम्ति हामी एकहोरो जुट्थ्यौँ। एउटै इक्वेसनलाई साथीहरू विभिन्न मेथडमा हल गर्थे। साथीहरूको त्यो दृढ शक्ति मलाई निकै सराहनीय लाग्थ्यो। हाम्रो यस्तै कार्यगत एकताले हुन सक्छ छोटो समयमा नै हामीले एकअर्कालाई चिन्ने अवसर पाएका थियौँ। यो वर्षको टुर पनि क्यान्सल भयो अरे, उदयले आउँदा आउँदै सुनायो। साथीहरू हिजोसम्म टुरकै प्लानिङमा व्यस्त थिए, निकै खुसी थिए घुम्न पाउने रहर भएर। पोखरा घुम्नलाई 2 दिने टुरको प्लान गरेका थिए सबैले। किन क्यान्सल भएछ? नेहाले सोधिन्। व्यवस्थापन पुगेन अरे, आकाशले भन्यो। होइन, देशको स्थिति ठिक छैन अरे, सिर्जना बोलिन्। कम बोल्थिन् र सठिक जवाफ दिन्थिन् सिर्जना। उनको तर्क हाम्रो समूहमा निर्णायक साबित हुन्थ्यो। छुट्टीको दिन रसियन कल्चरको लाइब्रेरी नै मलाई प्यारो लाग्थ्यो। विज्ञान सम्बन्धी जर्नलहरू प्रशस्त भेटिन्थे। कलेजको लाइब्रेरीमा पनि म उत्तिकै समय बिताउँथेँ। मेरो पढाइप्रतिको चाहनालाई असाध्यै माया गर्नुहुन्थ्यो लाइब्रेरीमा बस्ने दिदीले। मैले खोजेका किताबको अभाव लाइब्रेरीमा कहिल्यै खट्केन, खोजी खोजी राखिदिनुहुन्थ्यो उहाँले। सृजना पनि बिस्तारै लाइब्रेरीतिर समय खर्चिन थालिन्। पहिलो दिन क्याटलगबाट बुक खोज्ने तरिका पनि मैले नै सिकाएको थिएँ उनलाई। साइलेन्स रूपमा रूममा किताब पढिरहेका बेला एकहोरो मतिर हेरिरहेकी हुन्थिन्। म केही समस्या छ र भन्थे, छैन सपनाबाट बिउजे झैँ गरी उनी उत्तर दिन्थिन्। शालीन र भद्र लाग्थ्यो उनको व्यवहार। बिहान ठिक समयमा कालो गाडीले उनलाई कलेज छोडेर जान्थ्यो र लिनलाई पनि फर्कन्थ्यो सधैँ। उनको लवाई खुवाईमा कुनै अभावले असर गरेको म देख्दिन थिएँ। कक्षामा मेरो अग्रसर त बढ्दै जान थाल्यो। उदयले दिल खोलेरै मलाई सपोर्ट गर्थ्यो। निहार आकाश पनि मेरो कुरा नाइ भन्न सक्दैनथे। सृजना मौन समर्थन जनाउँथिन्। सोची बिचारी ढिलो उत्तर दिने उनको शैली मलाई असाध्यै मनपर्थ्यो। शैलेन्द्र सरको दोस्रो पिरियड आज खाली थियो। उहाँले हामीसँग काम छ भनेर हिजै छुट्टी माग्नुभएको थियो। निहा, सृजना र आकाश लाइब्रेरी छिरिसकेका थिए। उदयले मलाई बास्केटबल खेल्न उक्साउन थाल्यो। आकाशलाई बोलाएर ल्याउन त जाऊ, मैले उदयलाई भने। ऊ आउँछ नि निहालाई छोडेर, उसले उत्तर दियो। निहालाई छोड्न नसक्ने भइसकेर थाहा छैन, बरु हिजोको डेटिङ चाहिँ कस्तो रह्यो भनेर सोधन उसलाई। ए, त्यसैले ती नआएका उनी हिजो कलेजमा, मैले नबुझे चाहिँ गरी भने होला सायद। तिमी पनि त अस्ति दरबार उसकातिर हिँड्दै थियौ रे नि, जिस्काउँदै उसलाई भने। खालि हावा कुरा नगर, रिसाउँदै उसले भन्यो। उसैले भन्थ्यो त, उसलाई फेरि तताउने किसिमले बहाना रच्दै मैले भने। आकाशले किन अरूलाई आफूसँगै जोड्छौ, उल्टो मतिर आक्षेप लगायो, भन्न खोजेको के हो? मैले उसको कुरा बुझ्न खोजेँ। तिमी चाहिँ ठिक छौ भनेको, उसलाई मन मार्दै भन्यो। म ठिकै त छु नि, असाध्यै सृजनालाई लुकी लुकी पनि त मनै हेर्छु, उसले व्यङ्ग्यात्मक उत्तर हान्यो मतिर। हावा कुरा नगर, मैले भने। के हावा भन्छौ, मन बरु लाइब्रेरी पुगिसक्यो भन न। त्यसपछि मैले उत्तर दिएँ, तिमीले भने जति चाहिँ सही होइन। यसले मभित्रका कुरा यति चाँडै कसरी बुझ्छ? सृजनालाई मन पराउने कुरा मेरो मनलाई मात्र थाहा थियो। मुख खोलेर यो विषय मैले कसैसँग कुरा गरेको थिइनँ। तर नडराऊ अमर, कसैलाई चाहने र मन पराउने कुरा नराम्रा हुन् त मैले भनेको छैन नि। मन खाने मान्छे भेटिँदा जसमा पनि उठ्न सक्छ नि भावना, बरु त्यो कुरो सुरु सुरुमा अव्यक्त भए पनि व्यवहारबाट थाहा भइहाल्छ नि। अनि कसैलाई भनिरहनु पर्ने कुरो पनि त होइन नि, यस्तो कुरो उमेरले आफै बोलिरहेको हुन्छ। मलाई साहस दिँदै उसले भन्यो, साँच्चै हामी एकअर्कालाई अव्यक्त प्रेम गर्दै गएका थियौँ। प्रेमको प्रस्ताव मेरै मुखबाट निस्कियोस् भन्ने चाहना थियो होला सृजनाको, तर मनभित्रका सबै भावना उनको सामु नियन्त्रित बनाउँथेँ म। उनीबाट मेरा आनी बानीको परिचर्चा भएको म सुन्दै गएँ र उनको परिवर्तित व्यवहार मलाई आफ्नो जस्तै लाग्न थाल्यो। यही बेला मान्छेले आफ्नो मनपर्ने व्यक्तिको भावना जित्न आफूभित्रका अप्ठ्यारा बानीलाई छोड्न सक्ने रहेछ। हामी बीच एकअर्काका बानी व्यवहार संयोग बनी मिल्दै पनि जान थाले। उनी अप्रत्यक्ष बुझ्ने कोसिस गर्थिन् मेरो मनको कुरा, म उनका चाहना तौलँदै जान्थेँ मेरोसँग मिल्छन् कि मिल्दैनन् भनेर। वार्षिक परीक्षा सुरु हुन एक महिना मात्रै बाँकी थियो। परीक्षाको तयारी गर्न नै सकिरहेको थिएन, मनमा अनेक कुरा खेल्दा। सृजनालाई पनि त्यही समस्या रहेछ। एक दिन उनले भनिन्, भेटेर कुरा गरौँ न। मैले हुन्छको स्वीकृति जनाएँ। मन हलुङ्गो भयो मेरो पनि। भेट्नका लागि भरपर्दो ठाउँबारे मलाई थाहा थिएन। उनैले ठाउँ रोजिन्, चोभार। उनको छाया अनेक रूप लिएर मेरो मनमा बिझाउन थाल्यो। कौतूहलताका तरङ्ग मभित्र उब्जँदै सेलाउन थाले। उनले भोलि नै जाउँ भनेकी थिइन् चोभार। के कुरा बिसाउला सिर्जना सामु, माया प्रीतिका कुरा मलाई त्यति धेरै आउँदैनन्, तर उनी तमाम जिज्ञासाका उत्तर मभित्र खोज्ने छिन्। मैले कसरी उनलाई आश्वस्त तुलाउने होला? चोभार जान भने त्यही पछिल्लो दिन दक्षिणकाली यातायातको बसमा चढ्यौँ। त्रिपुरेश्वरबाट कालीमाटी पुग्दा त्यति धेरै हुलमिच थिएन। कालीमाटीमा फेरि मान्छे थपिए। उभिँदा एकअर्कामा टाँसिनुपर्ने भयो। अपरिचित व्यक्तिसँग टाँसिनु पर्दाको सङ्कोचलाई मान्छेले मनभित्रै पचाएका थिए। भित्र खचाखच र पेलापेल थियो। गाडीको स्पिड ब्रेकरमा गएर ठोकिँदा मेरो पछाडि उभिएकी दिदीले मसँग न्यू खोजेको मलाई भान हुन्थ्यो। उहाँको चौडा शरीरको ठेलाइबाट म सृजनाको छातीमा ठोकिन्थेँ अनि मलाई पुलकित भएर हेर्थिन् सृजना। उक्त हेराइको आसक्तिमा म पग्लँदै जान्थेँ। चोभार पुग्दा उनी निकै भावुक थिइन्। अनुहारभरि लजालुपन झल्किरहेको थियो। सङ्कोच मान्दै उनले जीवनसँग जोडिएका हाम्रा कुरा सुरु गरिन्। म पनि डुब्दै गएँ उनका भावनासँग। दुवैले एकअर्काको वास्तविक भोकाई बुझ्यौँ। चोभारको गल्छिनी हाल्दै हामी माथि डिस्कोमा आफ्नो जीवनका अन्तरङ्गहरू साँधिरहेका थियौँ। हामीभित्र तमाम जिज्ञासाहरू थिए। खुलेरै हामीले आफूभित्रका अभावहरू खोतल्यौँ। तमाम चाहना र अभावहरू व्यवस्थापनमा देखिने चुनौतीका खाडलहरू पनि थिए हामीसँगै। तापनि हामी प्रेम, जीवन र सम्बन्धबारे एउटै मतमा स्पष्ट भयौँ।
सहेलारे, मिल गए सहेलारे।
परीक्षा सकेपछि 15 दिन जति बिदा भयो। तर बीचमा कसै साथीहरूसँग भेटघाट भएन। प्रकृति मण्डप, रसियन कल्चर र भारतीय लाइब्रेरीमा डुलेरै मैले समय बिताएँ। बेलुकातिर उदय आयो मेरै कोठामा बस्ने गरी। बिदा सकिन 2 दिन मात्र बाँकी थियो। भोलि मैले उसैको घर जाउँला सोचेको थिएँ भेट्नका लागि। के छ, आउँदा आउँदै उसले सोध्यो। ठिकै छ, कसरी बाटो देख्यौ नि? तिमी पो आउँदैनौ हाम्रो घरतिर, उसले उत्तर दियो। छोड्देऊ त्यस्ता कुरा, बरु बिदाका दिनहरू कसरी बितायो भन न। घुम्न गइयो भ्याली भएर, उसले भन्यो। कता? मैले सोधेँ। गुल्मीतिर। कुनै काम विशेषले कि घुम्नै भनेर? मलाई राम्ररी बस्न देऊ, तिमीलाई सबै कुरा सुनाउँछु, उसले भन्यो। ए त्यसो भए पश्चिम घुमियो, ऊ कुर्सीमा बसिसकेपछि मैले भने। अब जिन्दगी बचाउन धेरै गाह्रो छ यार अमर, देशको स्थिति बिग्रिँदै गइसक्यो। के भनेको यस्तो? पुनः उसलाई प्रश्न गरे। मेरो मामा शिक्षाको लेखापाल हुनुहुन्छ, काठमाडौँबाट उहाँको सरुवा गुल्मीको तमघासमा भयो। धेरै पहिले प्याली बाहिर घुम्ने इच्छा उहाँलाई बताएको थिएँ। स्वर्गद्वारी, जलजला एकचोटि हेर्नै पर्ने ठाउँ हुन्। आस्था र सुन्दरताले भरिपूर्ण ठाउँमा जाउँ हिँड घुम्न, सरुवा भएर गुल्मी जाने बेला मामाले मलाई भन्नुभयो। तिम्रो साथी घुम्नमा साह्रै सकिन्छ भने त तिमीलाई थाहै छ, नाइ मैले पनि भनिनँ। म लागे मामासँगै गुल्मी। यसो सायद सप्रेमा कर्णाली पारी पुगेर खप्तड, बडीमालिका, घोडाघोडी ताल र महाकालीको झोलुङ्गे पुल हेरेर फर्कने मेरो योजना थियो। मम्मीले चाहिँ मान्नुभएको थिएन। मैले देशको स्थिति यति सङ्कटमा होला भन्ने पनि बुझेको थिइनँ। ड्याडी मम्मीको कुरा नमानेर गइहालेँ मामासँग। बसबाटै सुन्दर ठाउँ निहाल्ने मौका पाएँ, तर सुरक्षाकर्मीले ठाउँ ठाउँमा रोकेर झार्दै चेक गर्थे, धेरै असजिलो भयो। माओवादीको नाममा दिनदहाडै निर्दोष जनता पिटिरहेछन् बाटाहरूमा। तिनीहरू के नपायौँ भने चाहिँ सर्वसाधारण जनतालाई बिना कसुर थर्काउने रहेछन्। सुरक्षाकर्मीको मुखबाट निस्केका नराम्रा शब्दले मन साह्रै पोलिन्थ्यो। हामी गुल्मीको तमघास पुग्यौँ। मामाले नयाँ परिवेश र कर्मचारीसँग घुलमिल हुनका लागि ठिक समयमा अफिस पुग्नु जरुरी थियो, अनि नुनको सोझो पनि उहाँले गर्नै पर्ने। अफिसमा हाजिर लगाउनु भयो पुगेकै दिनमा। बाटोको दृश्य साह्रै रमाइलो लाग्यो। सिसाभित्रैबाट लुकी लुकी बाटोका घुम्ती निहालेको थिएँ। सधैँ भ्यालीभित्रै बस्ने हामीहरूले बाहिरको संसार देखेका रहेनछौँ अमर। बसबाट देखिने ती सुन्दर दृश्यहरू आफैभित्र मौन थिए। आँखाको नानीले एकटक लगाएर हेरिरहेका ती डाँडा काँडा, छाँगा र खहरीहरू आफ्नै संसारमा खेलिरहेका थिए। तर अमर, सदरमुकाममा साह्रै गाह्रो रहेछ। ऊ आफ्नो राम कहानी एक एक गरेर सुनाउँदै गयो। म आफ्नो गाउँघर सम्झिन थालेँ। मान्छेहरू त्राई त्राई भएर बाँचिरहेका रहेछन्। कसैले पनि त्यहाँ सुखको सास फेर्न पाएका थिएनन्। हुन त सदरमुकाम भन्थे, तर कसैलाई पनि सुरक्षाको अनुभूति थिएन। कसैको होटेलमा नयाँ मान्छेको आगमन भयो भने त्यहाँ पुलिस र आर्मी लाइन लाग्थे। त्यसका बारेमा धेरै कुराको खोजीनीति गरिन्थ्यो। बस्ने दिन र कारणसहितको हिसाब किताब होटेलवालाहरूले सुरक्षाकर्मीलाई बुझाउनु पर्ने रहेछ। आर्मी र पुलिस त्यो ठाउँका शिर नै रहेछन्। उनीहरूको बोलीमाथि कसैले प्रतिक्रिया दिएमा उसलाई माओवादीको आरोप लगाइन्थ्यो। त्यहाँ यावत कुरा सुनिन्थे। धेरैका चेलीबेटीले अनाहकमै लुटिनु पर्थ्यो अरे। विवाह नहुँदै दुई जीवकी हुनु परेको बाध्यता, कतिले आत्महत्या गरे अरे। श्रीमती सुन्दर हुनु भनेको आफ्नै लागि अभिशाप हुनु अरे। त्यस्ता महिलामाथि सुरक्षाकर्मीको हातबाट ठूलो बेइमानी हुने रहेछ। गाउँघरबाट परीक्षा दिन गएका केटीहरू थाहै नपाई लुटिन्थे। धेरैजना केटीको जीवनमाथि बिहेको नाममा खेलबाड भएको रहेछ। अहिले त्यो ठाउँमा त्यस्ता महिलाहरूले बिना थर ठेगानको जिन्दगी बिताइरहेका रहेछन्। त्यहाँ कसैको पनि अनुहारमा खुसीको रेसा देख्न पाइँदैनथ्यो। सबैले जिउनुको अर्थ बिर्सिरहेका थिए। समय समयमा माओवादी सदरमुकाम हान्ने उर्दी चलिरहने रहेछ। मैले त्यहाँ बस्न सक्ने स्थिति देखिनँ। मामालाई भने, छोडिदिनुहोस् जागिर, जीवनभन्दा ठुलो जागिर होइन मामा, काठमाडौँ फर्कौँ, उतै केही गरेर गुजारा चलाउनु बेस। यस्तो होइन भान्जा, राष्ट्रसेवकहरूले समस्यामा आत्तिनु हुँदैन, सामना गर्नुपर्छ। यो समयमा घुम्ने कुरा यस्तै हो, तपाईँ गइहाल्नुहोस् बरु, घुम्न सकिन्न, समय फेरि घुमौला कुनै बेला, मामाले भन्नुभयो। त्यो ठाउँ बस्नका लागि कसैलाई उपयुक्त थिएन, तर के गर्नु, बाध्यतासँग सबैले झुक्नै पर्छ। जहान परिवार पाल्नका निम्ति उहाँले त्यो नोकरी गर्नै पर्थ्यो। मेरो लागि मामाले टिकट ल्याइदिनु भयो। कतै नघुमेर म काठमाडौँ फर्केँ। साथी बाँचियो, भगवान्ले साथ नदिएको भए हाम्रो भेटघाट पनि हुने थिएन। उसले सरसर्ती सबै घटना सुनायो। अब बाहिर फेर कसरी हिँडुल गर्ने होला भन्ने मनमा नै चिन्ता लाग्यो। बिचरा भाग्यले बाँचेछ, सानो कुरा पनि सुनाइहाल्छ। बाल्यकालदेखि नै सँगै पढेका हौँ उसले र मैले। कति खुल्ला स्वभावको मान्छे, सँगै बस्थ्यौँ र सँगै डुल्थ्यौँ। पहिले पनि सबैले हामीलाई स्कुलमा जोडीका रूपमा बुझ्थे। म कलेजमा व्यवस्थित भएर उपस्थित हुन थालेर अरूभन्दा भिन्न भएर हिँड्न खोज्थेँ। साथीहरूको म प्रतिको दृष्टिकोणमा परिवर्तन हुँदै गयो। व्यवस्थित र होसियार भएर हिँड्ने तरिका मलाई सिर्जनाले सिकाएका गुण हुन्। उनी पनि आजभोलि साझा यातायातमा चढेर कलेज पुग्थिन्। संयोग नै भन्नुपर्छ, सिर्जना र म प्र्याक्टिकल गर्ने एउटै ग्रुपमा पर्यो। म उनलाई हाम्रो केमिस्ट्री कस्तो मिलेछ अघि भन्थे। उनी अँ त भनेर सही थप्ने गर्थिन्। तर हामीले जुनी जुनीका लागि भनेर प्रेमलाई कहिले अर्थाएनौँ। विश्वास रहेसम्म सँगै हिँडौँला भन्ने हाम्रो कुरा थियो। कलेजको ठेगानामा मेरो चिठी आएको रहेछ। लेखा फाटकी दिदीले बोलाउँदै मलाई दिनुभयो। बहिनीले पठाएको चिठी मैले धेरैचोटि उल्टाई पल्टाई गरेँ। प्यारो दाजु, सादर ढोक। केही खुसी, केही दुःख, केही आशा अनि निराशाका यी शब्दहरू हामी छुट्टिँदै गर्दा दहीमा मुछेका अक्षता हजुरको निधारमा लगाउने यिनै हातले कोर्दैछु। बुबा आमाको तर्फबाट आशीर्वाद छ र माइल दाईका तर्फबाट धेरै धेरै माया छ। दादा, मान्छेलाई समय र परिवेशले खै कता कता पुर्याउँदो रहेछ। अहिले गाउँ समाज बुझिन सकिँदो छ। सर्वहारा वर्गको मुक्तिका लागि भनेर माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध अहिले गाउँमा चरम उत्सर्गमा पुगेको छ। सर्वसाधारण पढे नलेखेका अनि देश दुनियाँ नबुझेका जनता दोहोरो मारमा परिरहेका छन्। माओवादी आउँछन्, उनीहरूले भनेको मान्नै पर्छ। त्यसपछि आर्मी आउँछन्, माओवादीका कुरा सुने बापतको सजाय दिएर जान्छन्। बुबाको भनाइ बमोजिम स्थिति यस्तै रहेमा म र माइल दाई पनि सकभर त्यहीँ आउँछौँ होला। यहाँ अहिले हामीसँगै पढ्ने तुलसा र अमृता पनि दाईसँगै बस्ने भनेर नेपालगञ्ज गइहाले। राजीव र भरत स्कुल छोडेर पिथौरागढतिर हिँडिसके। सावित्रीकी बहिनी योगेश र दीपक दाई पनि गाउँ छोड्ने तयारीमा छन्। गाउँ पुरै खाली हुँदैछ। नेताहरू आफ्नो ज्यान जोगाउनका लागि सदरमुकाम र सहर बजार छिरिसके। समाजसेवी बुद्धिजीवी र जान्ने मान्नेहरू पनि गाउँघरमा कोही छैनन्। अहिले कुटो कोदाली गर्ने र हलोजोती खानेहरू पनि परदेशतिर लागिसके। शून्य छ गाउँघर। यहाँ मात्र बाँकी छन् पहुँच नभएका कर्मचारी, जो महिनाको 15-25% मासिक चन्दा दिँदै दिन काटिरहेका छन्। अनि बाँकी छन् बुढाबुढी र बालबच्चाहरू। अहिले यहाँ प्राय स्कुल बन्द भइसके। कुनै ठाउँमा जनवादी शिक्षा पढाइ भइरहेको छ। स्कुल सार्वजनिक स्थल र अग्ला ठाउँमा बङ्कर खनिएका छन् र सेन्ट्री पोस्ट बनाइएका छन्। गाउँघरमा सानादेखि ठुलासम्म सबैजना बन्दुक चलाउन र बम पड्काउन सिक्दैछन्। साथै भन्न, बोल्न र भाषण गर्नमा सिपालु छन्। अहिले बालबालिकालाई स्कुलमा अनि युवा युवतीलाई कुनै काममा पठाउँदा साँझ फर्कन्छन् कि फर्कँदैनन् भन्ने पीर मान्दै बाटो हेरिबस्नुपर्छ। गाउँ गाउँमा जनसत्ता गठन गरिएका छन्। हामी छिमेकी बीचका झगडा हौन या उनीहरूले दिएको जिम्मेवारी पूरा नगर्दा होस्, सबैको कारवाही तथा हिसाब किताब उनीहरूकै जनसत्ता, जनसरकार अनि जनअदालतमा हुन्छ। दादा, भर्खर मात्र हाम्रो गाउँको चौपारीमा माओवादी र सुरक्षा फौजबीच दोहोरो भिडन्त हुँदा त्यसमा खेलिरहेका बालबालिका र बसिरहेका बुढाबुढी घाइते भए। उक्त घटनामा परेर हिक्मतको घरका कान्छा बुबाको जीवन नै रहेन। उमेश र आशिषको जीवन दोधारमा छ। अनि गाउँघरका मान्छेले मान्छेलाई चिन्न छोडिसके। दादा, माया, ममता, सद्भाव र सत्कार भन्ने कुरा सबैले बिर्सिसके। ओल्लो गाउँको मान्छेलाई पल्लो गाउँ जान पास चाहिन्छ। गाई बाख्रा गोठभित्रै बाँधिराख्नुपर्छ। घर कुर्ने मान्छे कोही हुँदैनन्। चाहे भैँसी गोठाला हुन् या कर्मचारी, सबैजनाले तोकेको अभियान पूरा गर्नै पर्छ। उचित समयमा आफ्नै मुनासिबले घसारीले घाँस काट्न पाएका छैनन् र भरियाले भारी बोक्न सकेका छैनन्। मान्छे अनुसार पकाइराखेको भात रोटी धेरैजनाले भाग लगाएर खानुपर्छ भने पाउन नलागेको कुनै छाक हुँदैन। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको यो वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्ध सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन हुन्छ। म बहिनीले पठाएको पत्र पढिरहेको थिएँ। बहिनीले अगाडि लेखेकी थिइन्, दादा, सुखको सास फेरि जिन्दगी चलाउन गाउँघरमा अहिले धेरै गाह्रो छ, तर जे होस् हजुरले चिन्ता मान्नुपर्ने केही छैन, मात्र आफ्नो पढाइको चिन्ता लिनु। यो गाउँघरको दुःख अनि यो गाउँ समाजको पीर हजुरले लिनुपर्ने केही छैन। हामीलाई मात्र यस्तो दुःख होइन, अहिले गाउँघरमा बस्ने सबै नेपालीलाई यस्तै छ, सबैले यो शास्ति भोगिरहेका छन्। एक हिसाबले ठिकै जस्तो पनि लाग्छ, किनभने यहाँका शोषक सामन्तहरूले अहिले गरिब जनतालाई लुट्न पाएका छैनन्, ठगेर अनि धम्काएर खान पाएका छैनन्। यहाँका अल्छे युवाहरूले बंकर खन्ने काम पाएका छन्, बन्दुक र बारूदको काम सिकेका छन्। अहिले जडियाहरूले जाँड खाएर होहल्ला गाली बेजेतिर झगडा गर्न पाएका छैनन्। गाउँघरमा जाँड रक्सी जुवातास बन्द गरिएको छ। पढे नलेखेकाहरू पनि अहिले समाज संस्कृति र राजनीतितिर जागरूक अनि सचेत देखेका छन्। एक हिसाबले हेर्दा अहिले गाउँ समाज तथा राष्ट्र नयाँ सोच र विकासमा अगाडि लम्केला जस्तो छ। अहिले यहाँका भ्रष्टाचारी र गाउँ बिगाराहरू भागिसके। यसभन्दा पछि यो समाजको अगुवाई गर्ने हाम्रै पिँढी हो। हामीले राम्ररी पढ्नुपर्छ। आमाको भनाइ बमोजिम हामीले देश समाज र राष्ट्रको प्रगतिमा चासो दिनुपर्छ। यहाँको कला साहित्य संस्कृति सभ्यता र भाषालाई सबै ठाउँमा चिनाउने हाम्रो कर्तव्य हो। जबसम्म व्यक्तिले साहित्य राजनीति अनि दर्शनको अध्ययन गर्दैन ऊ खोक्रो मानिन्छ। समाज देश र दुनियाँ बुझ्नका लागि यी सबै ज्ञानको अति आवश्यक हुन्छ। त्यसैले दादा हामीले अहिलेदेखि नै राम्ररी पढ्नुपर्छ। गाउँघरमा सबै यस्तै छ। दसैँ आउनु अब धेरै समय बाँकी छैन, तर हजुरले यो दसैँमा घर नआउनु। गएको भाइटिकाको बेला लाएका सप्तरङ्गी अक्षता र हजारी फुलका माला रानी पोखरीको मन्दिरमा गएर नवीकरण गर्नु। बरु घरमा रुँदै भए पनि हजुरलाई सम्झँदै यो तिहार मनाउला। त्यसैमा मालदाई घरमा हुँदै हुनुहुन्छ, मलाई त्यति साह्रो अप्ठ्यारो नपर्ला। अन्तमा दादा केही चिन्ता नमान्नु, यो दसैँको बेला बुबा अथवा आमामध्ये एकजना त्यहीँ आउने कुरा छ। अन्तिममा शङ्करकी बजै सावित्रीकी आमा र पार्वतीका घरकी कान्छी आमाले धेरै धेरै माया भन्नुभएको छ, अनि सुशीला र करुणाका बाजेले पनि संयुक्त रूपमा आशीर्वाद दिनुभएको छ। जति लेखे पनि अझ नसकिने यी पीडा र दुखेसाहरू अवसर मिलेमा फेरि लेखेर पठाउला। मेरा तर्फबाट फेरि धेरै धेरै सम्झना टक्राउँदै बिदा हुन्छु। उही हजुरकी बहिनी सीता। मेरी आमा त्यो समाजकी एउटी शिक्षित नारी हुनुहुन्छ। उच्च घरानिया बाहुनको घरमा जन्मेर समयमै उहाँले पनि मामासँगै काठमाडौँमा बसेर पढ्न पाउनुभयो। उहाँ साह्रै अध्ययनशील हुनुहुन्छ। अहिले पनि कर्णालीको अभावदेखि राजधानीको रजैयासम्म उहाँ परिचित हुनुहुन्छ। उहाँले राजनीति बुझ्नुभएको छ, समाज जान्नुभएको छ। बिदामा घर गएको बेला उहाँ खुब पढाउनुहुन्छ, रटाउनुहुन्छ। हामीलाई असल मान्छे बनाउन जहाँ उहाँ अनेक प्रयत्न गर्नुहुन्छ, बरु बुबा चाहिँ चिन्ता लिनुहुन्न हाम्रो आमाको जति। बुबाको भन्दा उहाँ धेरै सृजनशील क्षमता पनि छ, तार्किकता पनि आमा जित्नुहुन्छ। तर बुबाको निर्णयदिपी अगाडि भने आमाले सबै कुरा मान्नै पर्छ। म आजसम्म कोर्सभन्दा बाहिर जान सकेकी छुइनँ। साहित्यमा मेरो त्यति रुचि छैन। राजनीति गर्ने मान्छेसँग मेरो सङ्गत र सम्पर्क नै हुँदैन। सायद म प्राइभेट कलेजको विद्यार्थी भएर होला, या मैले त्यो बाटोमा हिँड्ने आधार नभेटाएर म यी कुराबाट टाढा छु। काठमाडौँका प्राय सरकारी कलेजमा अत्यधिक राजनीति हुन्छ। म साइन्सको विद्यार्थी भएर पनि होला, बाहिर हिडुल गर्न त्यति समय मिल्दैन। कला साहित्य र सङ्गीत जान्नै पर्ने विषय हुनु भन्थे कसै कसैले, तर तर समाज र राजनीति पनि जान्नै पर्ने रहेछ। अब मैले गाउँको बारेमा सोच्नुपर्छ, समाजका बारेमा चिन्तनशील हुनुपर्छ र राष्ट्रका बारेमा विचारशील बन्नुपर्छ, अनि साहित्य, राजनीति र दर्शनका बारेमा पनि केही जानकारी राख्नै पर्छ। मनभित्र यावत कुरा उब्जिए। बहिनीले चिठी मार्फत दसैँमा घर नआउनु भनिन्। अघिल्लो दसैँमा पनि म घर गइनँ, यो दसैँमा अवश्य घर गइन्छ भन्ने दुई वर्षदेखिको चाहना मैले साँचेको थिएँ। भाइ बहिनीलाई भेटौँला सोचेको थिएँ। साथी सङ्गीसँग प्रत्येक ठाउँका जात्रामा सहभागी हुने मेरो योजना थियो। अब ती सबै सपना सकिए। यो चिठीले यसपालि दसैँ त्यति नरमाइलो हुने सङ्केत देखायो। हुन पनि सबैजना ज्यान जोगाउनका निम्ति सुरक्षित ठाउँतिर बसाइ सर्दैछन् भने रित्तो गाउँघरमा के दसैँ रमाइलो होला र? बिहानै चोकको पत्रिका पसलमा मान्छेको ठूलो घुइँचो थियो। माओवादीले डोल्पाको सदरमुकाम आक्रमण गरेछन्, सोही विषयमा छलफल गरिरहेका थिए मान्छेहरू। मैले पनि एउटा कान्तिपुर किनेर छेउमा उभिएर हेरेँ। कान्तिपुरले प्रमुख समाचार बनाएर छापेको थियो हिजोको घटनालाई। डोल्पाको सदरमुकाम माओवादीको कब्जामा हेडलाइनमा लेखिएको थियो। माओवादीहरूले डोल्पाको सदरमुकाम दुनैमा आक्रमण गरी धेरैजना सुरक्षाकर्मीको ज्यान लिएछन्। जिल्लामा रहेका सरकारी कार्यालयहरू पनि पूर्ण रूपमा ध्वस्त बनाएछन् अनि करोडौँ रुपियाँ बराबरको नगद जिन्सी र हातहतियार लुटेर लगे। यो आक्रमण सशस्त्र द्वन्द्व सुरु भएदेखिको सबैभन्दा ठूलो घटना नै होला। जिल्ला सदरमुकाम योभन्दा पहिले आक्रमण भएका थिएनन्। अब निर्दोष नेपाली आमाका छोराछोरीले मर्ने दिन पनि सुरु भए। मनमा अनेक कुरा खेल्न थाले। बिहानभरि पढ्ने मन लागेन। सृजनाले रुँदै फोन गरिन्। उनका दाई परेछन् हिजोको घटनामा, धेरै बोल्न सकेनन्। मैले नै फोन राख भने। बिचरा बिहे गरेकै साल सेनामा भर्ती भए। भाउजू आज कति रोइरहेकी होलिन् घरमा, सारा घर नै स्तब्ध होला। सशस्त्र युद्ध सुरु हुनुपूर्व सेकेन्ड लेफ्टिनेन्टमा नाम निकालेका हुन्। भाउजूको मनै थिएन फोर्सको जागिर गराउने। सृजना सुनाउँथिन् कहिलेकाहीँ यी कुरा। सृजनाले धेरै दिन शोकमा डुबेर बिताइन्। निहार सार्दा हप्तौँसम्म सँगै बसेर सम्झाएथे, र पनि उनले मन सम्हाल्न सकिनन्। कलेज आएर उनी टोलाइ मात्र रहन्थिन्। मलाई साह्रै चिन्ता लाग्न थाल्यो उनको त्यो हालत देखेर। तर गर्न चाहिँ के नै पो सकिन्थ्यो र? उनले पढाइलाई कभर नै गर्न सकिरहेकी थिएनन्। एक दिन सृजनालाई कोठामै लगेर गएँ। नेहा पनि सँगै थिइन् एकान्त कोठामा। नेहाले उनलाई सम्झाउँदै भनिन्, अब तिमीले बुझ्नुपर्छ सृजना, तिमी आफै शोक र चिन्तामा डुब्यो भने आमा र भाउजूलाई कसले सम्झाउला? अनि उहाँले उहाँको हालत झन् कस्तो होला? तिमीले यतिखेर ठुलो धैर्य र सहनशीलता गाल्नुपर्छ। मैले पनि नेहाका कुरामा समर्थन जनाउँदै सृजनालाई सम्झाएँ। उनी झन् मेरो अँगालोमा टाँसिदिएर हुन थालिन्। मैले फेरि सम्झाउँदै उनलाई, हेर सृजना, यस्तो अवस्थामा कसको आत्मा रुँदैन होला? यस घटनाले सारा साथीभाइ र कलेज नै स्तब्ध बनेको छ। सबै साथीहरू चिन्तामा डुबेका छन् तिमीमाथि परेको यो सन्तापले। मलाई पनि घरबाट बहिनीले चिठी पठाएकी थिइन्। गाउँघरमा साह्रै अप्ठ्यारो रहेछ। मान्छेहरू बाँच्नका लागि सुरक्षित ठाउँतिर गइसके रे। स्कुलहरू सबै बन्द छन् रे। यो सङ्कट तिमीलाई मात्र होइन सृजना, सबैलाई आउन सक्ने सम्भावना भइसक्यो। उनलाई धेरै सम्झायौँ निहा र मैले। उनको मनमा पोखेका दुःखका भावना टिप्दै जाँदा केही हलुङ्गिएको महसुस गरे। मान्छे मरेका खबर सुन्न थाले। बहिनीले चिठी मार्फत दसैँमा घर नआउनुभन्दा पनि म गइनँ। घरबाट पनि कोही आएनन्। तिहारमा चाहिँ आमा आउने खबर पाएको थिएँ। दसैँको लगत्तै पढाइ सुरु भयो। टाढा घर भएका विद्यार्थी फर्केका थिएनन्। फेरि नराम्रो खबर सुनियो। विजय सर दसैँ मनाउन घर जानुभएको थियो। फर्कँदा बाटोमा एम्बुसमा पर्नुभएछ। बहिनीले दसैँमा घर नआउनु अवस्था ठिक छैन भनेकी थिए। साँच्चै गाउँघरको स्थिति ठिक रहेनछ। अब काठमाडौँ बसेर जिन्दगी कति बचाउने? मनमनै मैले सोचेँ। दुर्घटना नभएको र मान्छे नमरेको दिनै छैन। कस्तो सङ्कट आइलाग्यो यस देशमा। विजय सरको आत्माको चिर शान्तिका लागि शोक सभा कार्यक्रम गरेको कलेजले। शोकमा डुबेर सबैका अनुहार अँध्यारा थिए। सबैजना रोएका पनि थियौँ शोक सभामा। बहिनीको चिठीपछि ममा बिस्तारै कोर्स बाहिरका किताब हेर्ने जाँगरको विकास भयो। नारायण सरसँग पढ्नै पर्ने किताबको नाम टिपी मागे। बाल्यकाल होस्टेलमै बसेर बित्यो। गाउँघरका साथीभाइसँग खेल्न नै पाइनँ। चौलाखेलको फ्युचर स्टार बोर्डिङ स्कुलमा बुबाले मलाई बोर्डर्स गर्दा म 5 वर्षको मात्र थिएँ। स्कुलबाट बाहिर निस्कनै पाइँदैन थियो। काम विशेषले बाहिर जानु परेमा कसैको निगरानी तथा जिम्मेवारीमा छोडिन्थ्यो। मलाई भेट्न वर्षमा एकचोटि आमा नभए बुबा आउनुहुन्थ्यो। एक वा दुई दशैँमा म घर जान्थेँ। गाउँघरका आफन्तसँग मेरो काठमाडौँमा कहिले भेटघाट भएन। यसैले पनि म समाज र राजनीतिसँग कहिल्यै जोडिनँ। होस्टेलमा बस्दाका केही घटनाले अहिले पनि जर्जरती आङ फुल्ने गर्छ। साथीहरू गाँजा र चरेसमा लट्ठ भएका हुन्थे। तिनीहरू अहिले पनि बाइपास, विष्णुमती र खुल्ला मञ्चको छेउछाउमा भेटिन्छन् कहिलेकाहीँ। यी घटनाले मलाई अभिभावकले बालबालिकालाई आफ्नो नजरबाट टाढा राख्नु हुँदैन भन्ने पाठ सिकाएको छ। मेरो सङ्गत उदयसँगै हुन्थ्यो। गलत आनी बानीका कुरा उसलाई पनि मन पर्दैन थिए। त्यसैले पनि म यस्ता कुराबाट टाढा भएको हुँ। कलेजको पढाइ निकै दौडिरहेको थियो। सँगै साथीहरूले ट्युसन सुरु गरे। थ्योरीको अलावा प्र्याक्टिकलमा धेरै समय खर्च हुँदा कहिलेकाहीँ होमवर्क गर्न नै छोड्थ्यो। हुन त विज्ञान र समय अलग अलग पाठ आउन्, तर यी दुईको समायोजनबाट आज विश्वमा प्रविधिले आकाश छोएको छ। विज्ञानका विद्यार्थीले सुरुदेखि नै समयसँग दौड्न सिकिरहेका हुन्छन्। त्यसैले त उनीहरू आज आकाश छोड्न सफल भइरहेका छन्। संसारका हरेक कुरालाई विज्ञानले प्रमाणित नगर्दासम्म मान्छेले वस्तु वा पदार्थको पहिचान स्वीकार्दैनन्। तर विज्ञानले आज असम्भव देखेका कुरालाई पनि प्रमाणित गरेर सम्भव तुल्याइदिएको छ। यसरी हो आज यसको महत्त्व बढ्दै गएको। हरेक विषयलाई विज्ञान बनाउनका लागि समयसँग दौड्नै पर्छ। समयको महत्त्व बुझ्दै गएँ, तर व्यवस्थापनमा अनेक कठिनाइ झेल्नु पर्थ्यो। प्र्याक्टिकल र होमवर्क गर्दा गर्दा म थाक्थेँ। म समयसँग दौड्न सक्दिनँ थिएँ। सोच्थेँ यति बेला समयले पनि अलि थकाइ मारेको भए हुन्थ्यो नि। अह, समय थाक्दैन, यसको आफ्नै गति छ र दुनियाँ बुझिसकेको छ यसले। संसारका प्रत्येक कालखण्ड यो समयले भोग्दै आएको छ। यसैले पनि समयले कसैलाई पर्खँदैन। हामी समयको कुनै कालखण्डका लागि एउटा प्रतिनिधि मात्रै हौँ, तर समयले अनेक कालखण्डमा हामी जस्ता धेरै व्यक्तिहरूको भोगाइ नै हालेको छ। यसमा दुःख मनाउको अर्थै छैन। सके जति समयसँग नतमस्तक चल्नु नै उत्तम हो। उदयले सानो चिट दियो मलाई, भोलि बिहानै आइपुग्नु। मैले पढेँ। बेन्च एउटै भए पनि ऊ एक छेउ र अर्को छेउमा म बसेको थिएँ। सर अगाडि पढाउँदै हुनुहुन्थ्यो। किन, मैले पनि खेस्रोमा लेखेर उसलाई दिएँ। सामान केही किनेको छैन, तिमीले जानुपर्छ बजार, उसले अर्को चिटमा लेखेर पठायो। मैले उसको अनुहारमा हेर्दै हुन्छ कोटाउको हल्लाएँ। लिसन मी, सरले टेबल ठोक्दै हामीलाई हेरेर भन्नुभयो। सृजनाले पनि उताको बेन्चबाट कुरा नगर भने आँखाले चाल गरिन्। मैले पनि हुन्छ भने आँखाकै चालबाट। उदयको बर्थडे पार्टी थियो भोलि, भव्यताका साथ मनाउने थिए। अस्तिदेखि मन मिल्ने साथीलाई निम्ता दिँदै थियो। कलेजको छुट्टीपछि गिफ्ट सपमा छिर्यौँ सिर्जना र म। दुवैको तर्फबाट एउटै गिफ्ट दिनुपर्छ। बाटोमै सिर्जनाले मलाई भनेकी थिइन्, मनपर्दो ढङ्गले छानेको उनको गिफ्टमा मैले पनि समर्थन जनाएँ। केही लेख्नुपर्छ गिफ्टमा? प्याक गरिसकेपछि साउजीले भन्नुभयो। अँ त, सिर्जनाले ब्यागबाट साइन पेन समाउँदै भनिन्। बिताएका पलहरूको याद आउने गरी बितोस्, तिम्रो यो पुरै साल खुसी छाउने गरी, अमर सिर्जना। बिहानै उदयको घर गएँ। सामान केही किनेको छैन, उसले मलाई हिजै भनेको थियो। म पुगेको केही समयपछि सिर्जना पुगिन्। मलाई जस्तै उनले सिर्जनालाई पनि छिट्टै बोलाएको रहेछ। हामीले चाँगुनारायण जाने सल्लाह गऱ्यौँ। सिर्जना र मलाई सँगै राखी कुरा गर्ने उसको विचार रहेछ। मन्दिरको चारैतिर घुम्यौँ। के कुरा हो तिम्रो? मैले चाँगुनारायणको मन्दिर पुगेपछि उदयलाई सोधेँ। तिमीहरूका कुरा काट्ने कलेजमा आजभोलि धेरैजना छन् अमर। तिमीले पढाइमा अझ धेरै समय दिनुपर्ने मैले आवश्यक ठानेको छु। अहिलेको समय हाम्रो पढ्नका लागि मात्र हो। तिमी दुवैजना पढाइलाई अगाडि राखेर ढुक्क भएर हिँड। कुनै बाधाहरू आएमा पन्छाउनका लागि म पनि तिमीहरूसँगै छु। उदयले कपाल भुइँतिर फर्काउँदै भन्यो। हामीले मात्र सुनिरह्यौँ उसका कुरा। मन्दिरको छानोमुनि अडेस लगाई हामीतिर हेरिरहेका टुँडालहरू हाम्रा कुराका साक्षी थिए। सबैभन्दा बढी जानकार थियो हाम्रो बारे उदय, र चिन्ता पनि उसरी लिन्थ्यो सबैभन्दा बढी। सृजना र मेरो मुटुको सेतो नै ऊ। अनि सृजना, म आजभोलि तिमीलाई सपनामा टाढा टाढा हिँडेको देख्छु, तर विपनामा भने तिमीले हामीसँगै हिँड्नुपर्छ। हाम्रो एकता रहिरहेमा हामी सबै कुराको प्राप्तिमा सफल हुनेछौँ। उति टुणाल जस्तै तिमीले रमाइलो हुनुपर्छ, कहिले नछुट्ने गरी। म यसै गरी चियार हेरिरहनेछु। उसले फेरि माथिका टुनाल देखाउँदै भन्यो। उसका कुराको उत्तर फर्काउन मलाई कुनै जरुरी थिएन, तर मनन चाहिँ गर्नै पर्ने फिल भयो। सृजनाली बोलिन्, मैले पनि धेरै बेर हेरेँ मन्दिरका टुँडालहरू, मन्दिरको भित्तामा पनि यस्तो अश्लीलता। मैले मनमा नै कल्पना गरेँ, के ट्वालमा परेर हेर्दैछौ? सृजनाले जससँग हुने गरी मलाई भनिन्, राम्रोसँग हेरेर जाऊ। मैले टुँडाल देखाउँदै भने, हावा, उनी लजाउँदै भागिन्। हामी घर फर्क्यौँ। उदयले प्रायः सामान ल्याइसकेको रहेछ, सानोतिनो केही बाँकी रहेको सामान म ल्याइदिई हाल्छु भनी ऊ आफ्नै बजार गयो। हामी पनि जान्छौँ भन्दा उसले मानेन, तिमी बस्दै गर, म छिट्टै फर्कन्छु। हिँड्ने बेला आँखा झिम्काउँदै उसले भन्यो। बाई, सृजनातिर हात हलाउँदै उसले भन्यो, कहाँ पुग्छौ सामान लिन? सृजनाले सोधिन्, यही नजिकै हो, बस्दै गर, म आइहाल्छु भन्दै ऊ हिँड्यो। हाम्रो प्रेममा सुगमता थप्न ऊ अनेक बहाना रस थियो। हामीलाई फुकीफाकी एकअर्काको पासामा नचाउँथ्यो अनि लुकी लुकी हेरेको हुन्थ्यो हामीलाई टाढाबाट। ऊ गइसकेपछि हामीलाई कोठा एक्लो लाग्यो, मन छाडी टाँसेर बस्यौँ। तुम्मनको स्पर्शले माया सार्दै उनी बिस्तारै मेरो अङ्गालोमा बाँधिन्। मायाका शब्द पटक पटक निस्कन्थे उनको मुखबाट। ऊ गइसकेपछि हामीलाई कोठा एक्लो लाग्यो, मन छाडी टाँसेर बस्यौँ। कति धेरै माया लाग्छ, यसै गरी अँगालोमा टाँसिरहँ जस्तै उनले बिस्तारै मेरो अनुहारमा हेर्दै भनिन्। दुबईभित्र मायाका तमाम कोपिला टुसाएका थिए। यही संसार प्यारो लाग्छ कस्तै उनलाई भने, अँ त तिमीलाई? हो मलाई पनि, उदय हेरिरहेको जससँग बिउजदै उनले भनिन्। के रे? भित्तामा झुन्डाइएको उसको फोटो देखाएँ। हाँस्दै उनी मेरो छातीभित्र लुकिन्। साँच्चै उदयको फोटो हाँस्दै हामीलाई हेरिरहेको थियो। घरमा कोही थिएन, सबैजना आआफ्नो काममा हिँडिसकेका थिए। टोकामा चुकुल लगाएर आऊ, मैले भने। लगाएको छैन? उनले सोधिन्। कसले लगाएर? दौडदै उनी चुकुल लगाउन गइन्। म सोफाबाट उठेर खटियामा सरेँ, पर्दा पनि तान। बाक्लो ओढ्नेभित्र हामीले धेरै समय कुरा गरेर बितायौँ आफ्नै जिन्दगीका। उनले आफूले भोगेका तितामिठा सबै कुरा मन खोलेर सुनाइन्। मैले पनि आफ्नो कर्णालीका अभाव र समस्या बताएँ उनीसँग। उनको पारिवारिक भोगाई मैले सबै बुझिसकेको थिएँ। म उनलाई मेरो पारिवारिक भोगाईभन्दा पनि संस्कार र संस्कृतिका कुरा बढी सुनाउँथेँ। उनी अनौठो मान्थिन्, तर मसँगको सम्बन्धका कारण बुझ्ने कोसिस गर्थिन् मेरो भाषा र संस्कृति। म तात्दै गएँ उनको बाफले। गुटुमुटु सिरकभित्र अँगालोमा बेरिँदै कुरा गर्दा संसार जिते जस्तै लाग्थ्यो। कति कोमल तिम्रो हातको सिरानी, उनी बिस्तारै सुनाउँथिन्। उनको पुष्ट छाती मेरो शरीरमा बिजिरहेको थियो, नदुख्ने गरी, मन त नसामा लठ्याउने गरी। मैले बिस्तारै आफूतिर च्याप्दै गएँ। आई लभ यु, उनले धेरैचोटि भनिन्। मेरो हात उनीमाथि चारैतिर हिँड्न थाल्यो। उनको चिटचिटी बढ्दै जाँदा म पनि पोलिँदै गएँ। उनलाई जस्तै असह्य पीडा उत्पन्न भयो ममा। पानीको खोजीमा अनि शीतलको खोजीमा हामी दौड्दै गयौँ। उनी मैले लगाएको लुगाभित्र लुक्न चाहन्थिन्, म उनको। लासको पर्खाल सबै भत्किसकेको थियो। उनको आवेष्टन मैले खोलेँ वा उनले केही थाहा भएन। उनको आलिङ्गनमा म हराउँदै गएँ, उनी पनि तरङ्गित हुँदै गइन् मेरो बयालीमा। अहिलेका लागि योभन्दा आनन्दको संसार अरू केही थिएन हाम्रो लागि। सिङ्गो शरीर उनमा समर्पण गर्दै थिएँ, डर सङ्कोच केही नमाने। म भित्रको ताकत सबै लगाएँ, प्रत्येक पाइला पाइलामा उनले साथ दिइन्, आड थप्दै गइन्। उनीभित्र डुबुल्की मार्दा मार्दा म सेलाएँ, तर उनको व्यग्रता सेलाइसकेको थिएन। उनलाई शान्त पार्न मैले अझै ताकत थपेँ शरीरका प्रत्येक अङ्गबाट। बिस्तारै उनको सासको गति कम भयो, हातको बाहुबल पनि निकम्मा भएको मैले पाएँ। नेत्रुक भिजेको उनको अनुहार निहालेँ। अलि थाकेकी थिइन् अनि शरीरबाट ठुलै बोझ बिसाए जस्तै मैले आफ्नो लुगा मिलाएँ। सिरकभित्रै उनले पनि आफ्नो खजमजिएको शरीर मिलाइन्। शून्य कोठामा उनको शरीरसँग खेलेको पहिलो दिन थियो। नौलो अनुभव प्राप्तिमा विभिन्न कौतूहलता मनभित्र जन्मिए। उनी अँध्यारो भएकी थिइन्, केही बोलिनन्। सायद गल्ती गर्यौँ कि भनी सोचिरहेकी थिइन्। बाथरुममा गएर फ्रेस हौ, उदय आइपुग्छ होला अब, मैले उनलाई भने। मलाई पनि कस्तो कस्तो भइरहेको थियो, थाके जस्तै, केही कुरा गुमाए जस्तै, भर्खर नसाबाट बिउजे जस्तै। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। अर्को साता हर्क खडायतको उपन्यास देशले हारेको युद्धको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा नासो कथा संग्रहबाट कथाहरू सुन्नुहुनेछ। आजका लागि दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छु। शुभरात्री।